بسم الله الرحمن الرحيم. الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله. أشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا وشفيعنا ومولانا محمدًا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته، وبارك وسلم تسليما كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وقالوا لولا نزل هذا القرآن على رجل من القريتين عظيم. أهم يقسمون رحمة ربك، نحن قسمنا بينهم معيشتهم في الحياة الدنيا، ورفعنا بعضهم فوق بعض درجات ليتخذ بعضهم بعضا سخريا، ورحمة ربك خير مما يجمعون. صدق الله مولانا العظيم. یہ قرآن مجید کے 25ویں پارے میں سورہ زخرف کی 31 نمبر کی آیت اور 32 نمبر کی آیت میں نے پڑھی ہے. بہت سارے مفسرین کرام یہ فرماتے ہیں کہ اس 31 نمبر کی آیت میں طائف کا تذکرہ ہے، جو واقعہ گزشتہ کل شروع کیا تھا. تو قرآن مجید کی اس آیت کریمہ میں مکہ شہر اور طائف شہر، ان دو شہروں کا تذکرہ اللہ تعالیٰ نے کیا ہے. کل بتلایا تھا کہ مکہ والوں نے نبی کریم صلی اللہ علیہ وسلم پر بہت ظلم کیا، آپ کی ایمان کی دعوت کو چلنے نہیں دیتے تھے. آپ صلی اللہ علیہ وسلم نے سوچا کہ مکہ والے ایمان نہیں لاتے، تو مکہ کے بازو میں دوسرا شہر ہے جس کا نام طائف ہے، میں طائف جا کر لوگوں کو ایمان کی دعوت دوں، اگر ان کے مقدر میں ہوگا تو وہ لوگ ایمان کو قبول کر لیں گے. نبی کریم صلی اللہ علیہ وسلم اور حضرت زید رضی اللہ تعالیٰ عنہ دو آدمی کی جماعت طائف پہنچے، لیکن طائف والوں نے ایمان قبول نہیں کیا، بلکہ اللہ کے آخری نبی حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم پر ظلم کیا، حضور کو بہت زیادہ مارا، اتنا زیادہ مارا کہ آپ کے بدن مبارک میں سے خون نکلنے لگا. ماں عائشہ رضی اللہ تعالی عنہا نے ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم کو پوچھا تھا کہ آپ کی زندگی کے اندر غزوہ احد کے دن جو تکلیف پیش آئی اس سے زیادہ ڈینجر اور خطرناک دن کوئی آیا تھا؟ اس لیے کہ احد کے دن نبی کریم صلی اللہ علیہ وسلم کو بہت تکلیف ہوئی. اللہ آپ کو اور مجھے بار بار مدینہ پاک لے جاوے. جب احد کی زیارت کے لیے جاتے ہیں تو جب ہم احد کے شہیدوں کی زیارت کرتے ہیں تو سامنے اب تو بہت بڑی آبادی ہو گئی, بہت سارے مکان بن گئے, تو ایک جگہ ہے وہاں کہ احد کے میدان میں جب ایک دشمن نے نبی کریم صلی اللہ علیہ وسلم کو پتھر مارا تھا اور جس کی وجہ سے آپ کے دانت مبارک ٹوٹ گئے, شہید ہو گئے, آپ کی پیشانی میں سے خون نکلنے لگا, اتنا خون نکلا کہ نبی کریم صلی اللہ علیہ وسلم بے ہوش ہو گئے, تو حضور کو اٹھا کر کے میدان سے ایک سائٹ کے اوپر لے گئے. وہ جگہ آج بھی موجود ہے, وہاں اسٹیل کی نیٹ کے ذریعے کارڈن ہے کہ اس جگہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو سلایا گیا تھا, یہاں خون مبارک نکلا تھا اور یہیں پر آپ بے ہوش ہو گئے تھے, پھر کافی دیر کے بعد ہوش آیا تھا. اور وہ دانت مبارک کا جو ٹکڑا جو آپ کے منہ مبارک سے ٹوٹ گیا تھا وہ استنبول کے اندر توپ کاپی میوزیم کے اندر موجود ہے. میں نے الحمدللہ اس کی زیارت کی ہے. تو احد کے دن بہت زیادہ مصیبت نبی کریم صلی اللہ علیہ وسلم پر آئی, بہت زیادہ تکلیف آئی. تو ماں عائشہ رضی اللہ تعالی عنہا نے وہ احد کا منظر معلوم تھا, اسی لیے پوچھا کہ احد کے دن آپ کو بہت تکلیف ہوئی, ایسی تکلیف زندگی میں کبھی آئی؟ تو نبی کریم صلی اللہ علیہ وسلم نے جو جواب دیا اس کا خلاصہ یہ ہے کہ ہاں, طائف کے میدان کے اندر احد سے بھی زیادہ مشکلات اور تکلیف مجھے سہن کرنی پڑی تھی. طائف کے اندر مجھے احد سے بھی زیادہ تکلیف اٹھانی پڑی تھی, چونکہ طائف کے اندر کوئی سہارا نہیں, اکیلے نبی کریم صلی اللہ علیہ وسلم اور حضرت زید رضی اللہ تعالیٰ عنہ ساتھ میں تھے, وہ بھی انجرڈ ہو گئے تھے, ان کو بھی زخم آ گئے تھے, اور حضور پریشان ہو کر کے ایک فارم میں کھجور کی باڑی میں تشریف لے گئے. طائف کے اندر یہ کھجور کی باڑی مکہ کے دو بھائیوں کی تھی, ایک کا نام عتبہ تھا, دوسرے کا نام شیبہ تھا. یہ دونوں بھائیوں کی یہ کھجور کی باڑی تھی. یہ دونوں قریشی تھے, نبی کریم صلی اللہ علیہ وسلم سے سیم فیملی کے لوگ تھے. حضور نے سوچا کہ چلو یہ مکہ کے لوگ ہیں, میری فیملی کے لوگ ہیں, اسی لیے میں ان کے فارم میں باڑی میں چلا جاؤں. آپ صلی اللہ علیہ وسلم ان کی باڑی میں پہنچے. حالانکہ مکہ میں یہ دونوں نبی کریم صلی اللہ علیہ وسلم کے کٹر دشمن تھے, خطرناک دشمن تھے, لیکن آپ صلی اللہ علیہ وسلم باڑی میں پہنچے. حضور کے بدن مبارک سے خون نکل رہا ہے اور بالکل نڈھال ہو گئے, ایک دم ویکنیس ہے, کمزوری ہے. جب باڑی میں گئے تو عتبہ نے اور شیبہ نے دور سے دیکھا کہ محمد ہماری باڑی میں آئے صلی اللہ علیہ وسلم. تو دشمن تو تھے ہی دونوں, لیکن فیملی سیم ہونے کی وجہ سے دل میں کچھ محبت تو آ ہی جاتی ہے. تو سیم فیملی ہونے کی وجہ سے دل میں کچھ محبت آ گئی, اور پھر نبی کے بدن سے خون نکلتا دیکھا, इसीलिए उतबा और शैबा दोनों के दिल के अंदर कुछ नरमी आई, कुछ रहम आया, कुछ मेहरबानी आई। और उतबा और शैबा तो दोनों पास में नहीं आए, करीब में नहीं आए, लेकिन उनका एक नौकर था, गुलाम था, जिसका नाम अद्दास था। उस अद्दास गुलाम को कहा कि एक बड़ा खुंचा लाओ, बड़ी प्लेट लाओ और उसके अंदर फ्रेश ग्रेप्स तोड़ो और अंगूर रख करके वो मोहम्मद आए हैं उनके पास ले जाओ और उनको ले जा करके अंगूर खिलाओ। यहाँ एक बड़ी सोचने की बात है कि ये उतबा और शैबा दोनों सगे भाई, दोनों कुरैशी, दोनों मक्का में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के खतरनाक दुश्मन, डेंजर दुश्मन, लेकिन ताइफ में जब हुजूर उनकी बाड़ी के अंदर पहुंचे तो सेम फैमिली होने की वजह से दुश्मनी के बावजूद उनके दिल के अंदर नरमी और रहमत और मेहरबानी आ गई। इससे हमें सोचना चाहिए कि आज हम अपने रिश्तेदारों के साथ कभी ऐसा नरमी का बर्ताव करते हैं? जिन रिश्तेदारों के साथ दुश्मनी हो जाती है तो ऐसी दुश्मनी हम लोग दिल में लेकर के चलते हैं कि जिंदगी तो जिंदगी, मौत मईत के अंदर भी हम हाजिरी देने के लिए तैयार नहीं होते। ये हम लोगों की जिंदगी है और हम अपने आप को मोमिन समझते हैं और ईमान वाला कहते हैं। हालांकि ईमान का तकाजा तो ये था कि मुसलमानों में आपस में दुश्मनी न होवे, आपस में जोड़ मोहब्बत होवे, खास करके रिश्तेदारों में तो जोड़ मोहब्बत होवे। ये कट्टर काफिर है, खतरनाक दुश्मन है, लेकिन आज जब अपनी फैमिली के एक आदमी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को परदेश में, दूसरे शहर में बेसहारा देखा, खून की हालत में देखा, तो काफिर दुश्मन के दिल के अंदर भी नरमी, रहमत और मेहरबानी के जज्बात पैदा हो गए। अल्लाह हमें ऐसी तौफीक और सआदत अता फरमाए। आज तो हमारा कोई रिश्तेदार हो और उससे नाराजगी हो, लड़ाई हो और वो कोई तकलीफ के अंदर पड़ा हो, तो हमारी कोशिश ये रहती है कि एक धक्का और ऐसा लगा दो कि फिर वो उठ ही न पावे। गिरा है तो एक लात और मारो, एक धक्का और मारो, ऐसा मारो ऐसा मारो कि वो कभी उठ ही न सके। ये लास्ट चांस हमको मिला है, वो छोड़ने जैसा नहीं है। अल्लाह ऐसी गंदी आदत से तौबा करने की हमें तौफीक अता फरमाए। ईमान और अदावत, ईमान और दुश्मनी ऐसी नापाक और गंदी, ईमान और कीना एक दिल के अंदर जमा नहीं हो सकता। ये एक काफिर से सीखने की चीज है। कैसे वो काफिरों के जज्बात थे कि रिश्तेदारी और सेम फैमिली होने की वजह से फौरन मदद करने के लिए तैयार हो गए। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम वहां बैठ करके अल्लाह के सामने दुआ कर रहे थे। वो दुआ बड़ी अजीब गरीब दुआ है। ताइफ की ये दुआ मैं तो यूं समझता हूं कि इस वक्त हर हर मुसलमान को याद करनी चाहिए और हर मुसलमान को याद करके बार बार अल्लाह ताला के सामने मांगते रहना चाहिए। इसलिए कि जो पोजीशन ताइफ में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की थी, ऐसी खतरनाक पोजीशन इस वक्त पूरी दुनिया के ईमान वालों की है। वहां ताइफ में कोई मदद करने वाला नहीं था हमारे हुजूर का, बेसहारा थे, कोई सहारा नहीं, कोई मदद करने वाला नहीं। बस आज ये पोजीशन पूरी उम्मत की है कि पूरी उम्मत इस वक्त बेसहारा है, कोई मदद करने वाला नहीं। तो उस हालत में نبی کریم صلی اللہ علیہ وسلم نے اللہ سے جو دعا مانگی تھی وہ دعا آج ہر مسلمان کو اللہ کے سامنے مانگنے کی ضرورت ہے. بلکہ بعض شارحین حدیث تو اتنی بڑی بات لکھتے ہیں کہ طائف کی وہ مبارک دعا پوری دنیا کے اندر اسلام کے پھیلنے کی شروعات تھی. اسلام کی اشاعت، اسلام کی تبلیغ کا مبدا یعنی شروعات اس مبارک دعا کے ذریعے سے ہوئی. اتنی زبردست وہ طائف کی مبارک دعا ہے. اللہ تعالی ہم مسلمانوں کو اس دعا کا اہتمام کرنے کی توفیق عطا فرمائے. وہ دعا پیاری پیاری مبارک مبارک دعا میں آپ کو سناتا ہوں. خود نبی کریم صلی اللہ علیہ وسلم کے مبارک الفاظ ہے، اللہم الیک اشکو ضعف قوتی وقلت حیلتی وہوانی علی الناس یا ارحم الراحمین. اے اللہ، میں آپ کی بارگاہ کے اندر میری طاقت کی کمزوری کی فریاد کرتا ہوں. میرے پاس کوئی ہیلا اور تدبیر بھی نہیں ہے اور لوگ میری مذاق اڑا رہے ہیں، میرے اوپر ظلم کر رہے ہیں. اے اللہ، آپ کے سوا میرا کوئی نہیں ہے، میں آپ ہی کی بارگاہ میں فریاد کر رہا ہوں. یا ارحم الراحمین، اے سب سے زیادہ رحم کرنے والے اللہ. اسی لیے جنرلی بھی ہم جب اللہ کے سامنے دعا کریں تو کم سے کم تین مرتبہ یا ارحم الراحمین پڑھنا چاہیے، کم سے کم تین مرتبہ. آگے کہا، الی من تکلنی الی عدوی یتجہمنی ام الی قریب ملکتہ امری. اللہ، آپ مجھے کس کے حوالے کر رہے ہو، کس کو سونپ رہے ہو مجھ کو؟ دشمنوں کے حوالے آپ مجھے کر رہے ہو. ان لم تکن ساخطن علی فلا ابالی. اے اللہ، اگر آپ ناراض نہیں ہیں تو ساری دنیا ناراض ہو جائے، مجھے کوئی پرواہ نہیں ہے. کتنی بڑی بات کہی حضور نے دعا میں. ان لم تکن ساخطن علی فلا ابالی. اے اللہ، آپ ناراض نہیں ہیں، آپ راضی اور خوش ہیں تو ساری دنیا ناراض ہو جائے، مجھے کوئی پڑی نہیں ہے. دیکھیے اللہ کے نبی صلی اللہ علیہ وسلم کی دعا کیا کہ اللہ راضی ہوئے بھلے ساری دنیا ناراض ہو جاوے. آج ہماری زندگی الٹی ہے کہ ساری دنیا راضی ہوئے اور اللہ تعالی ناراض ہو جاوے. اللہ ناراض ہوئے وہ چلے گا، لیکن ساری دنیا ہماری راضی اور خوش رہنی چاہیے. آج ہمارے کام ایسے ہوتے ہیں. غیر ان عافیتک اوسع لی، اعوذ بنور وجهك الكريم الذي اضاءت له السماوات واشرقت له الظلمات وصلح عليه امر الدنيا والاخره ان تحل علي غضبك وتنزل علي سخطك. اے اللہ، میں آپ کے نور کے طفیل میں دعا مانگتا ہوں کہ اللہ، آپ کا غصہ اور آپ کی ناراضگی میرے اوپر نہ اترے. نبی ہے، دین کی دعوت لے کر کے گئے ہیں، لیکن پھر بھی کیا کہہ رہے ہیں، اللہ آپ ناراض مت ہونا اور آپ کا غصہ اور آپ کی پکڑ میرے اوپر نہ آنے پاوے. اللہ اپنے غصے سے میری آپ کی حفاظت فرمائے. وَلَكَ الْعُتْبَى حَتَّى تَرْضَى وَلَا حَوْلَ وَلَا قُوَّةَ إِلَّا بِكَ. اے اللہ، میں تو آپ کا دروازہ چھوڑنے والا نہیں ہوں، آپ راضی ہو جاؤ، میں آپ کا دروازہ پکڑ کے بیٹھا ہوں، چھوڑوں گا نہیں. ساری طاقت آپ کے ہاتھ کے اندر ہے. یہ دعا نبی کریم صلی اللہ علیہ وسلم نے طائف کے اندر اللہ تعالیٰ کی بارگاہ کے اندر مانگی. اور اس دعا کے اوپر اللہ کو بہت رحم آ گیا، اپنے نبی کے اوپر بہت رحم آ گیا، بہت رحم آ گیا. ابو عداس نوکر کھنچے میں فریش گریپس لے کر کے حضور کے پاس آیا اور لا کر کے گریپس اس نے نبی کریم صلی اللہ علیہ وسلم کے سامنے رکھ دی. وہ عتبہ اور شیبہ نے ساتھ میں کیا کہلوایا کہ محمد کو یوں کہنا کہ ضرور کھاوے. ان کو یہ ڈر تھا कि हम मक्का में इनसे दुश्मनी रखते हैं इसीलिए ये हमारी ग्रेप्स खाएंगे नहीं, कहा उनको कहो कि तुम बहुत तकलीफ में हो तो जरूर थोड़ा बहुत खा ले रहे। जब वो अंगूर आए तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बिस्मिल्लाह पढ़ी और बिस्मिल्लाह पढ़ करके अंगूर खाना शुरू किया, ग्रेप्स खाना शुरू की। तो जैसे हुजूर ने बिस्मिल्लाह पढ़ी तो ये जो अद्दा सर्वेंट था, नौकर गुलाम, वो एकदम सरप्राइज हो गया और सरप्राइज होकर के वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को पूछता है कि आपको ये बिस्मिल्लाह कैसे आती है, यहाँ पूरे अरब के अंदर तो कोई बिस्मिल्लाह जानता नहीं है, आप कैसे बिस्मिल्लाह पढ़ते हो। वो एकदम ताज्जुब में पूछने लगा, क्योंकि अरब के काफिर लोग, मुशरिक लोग, बेईमान लोग जब भी कोई काम करते थे तो अपने देवी देवता बुतों के नाम से काम करते थे। उनका एक देव था लात नाम का, तो वो लोग पढ़ते थे बिस्मिल्लाह। एक का नाम था उज्जा, तो वो लोग खाना हो पीना हो तो कहते बिस्मिल उज्जा। एक का नाम मनात था, तो कुछ काम करना हो तो बिस्मिल मनात। इस तरह वो लोग काम करते थे, बिस्मिल्लाह वो जानते नहीं थे। अब ये अद्दास ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मुबारक जुबान से बिस्मिल्लाह सुनी तो वो ताज्जुब में पड़ गया और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को पूछता है कि ये बिस्मिल्लाह आपको किसने सिखाई, आप बिस्मिल्लाह कैसे जानते हैं। देखो इससे सीखने को मिला कि खाना खाओ बिस्मिल्लाह पढ़ो, बिस्मिल्लाह पढ़ो पानी पियो, बिस्मिल्लाह पढ़ो कपड़े पहनो, हर काम में बिस्मिल्लाह से शुरू करने की आदत डालो तो अल्लाह ताला की बरकत उसमें शामिल होगी। अब तो इफ्तार के अंदर इतनी स्पीड होती है हमारी कि बिस्मिल्लाह भी गायब हो जाती है, अजान का जवाब देना भी छूट जाता है और जो है इफ्तार की दुआ भी याद नहीं रहती है। पूरे दिन की भूख को हम ऐसी रिकवरी करने में लगते हैं कि सारी चीज़ें छूट जाती है। ज़रा कंट्रोल करो, बिस्मिल्लाह भी पढ़ो इफ्तार के वक्त, अजान का जवाब भी दिया करो, इफ्तार की दुआ भी पढ़ लिया करो तो अच्छा होगा इंशाअल्लाह अज़ीज। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने वो अद्दास को पूछा कि तू कौन है और कहाँ का तू रहने वाला है। तो अद्दास कहने लगा कि मैं ईसाई हूं, मैं क्रिश्चियन मजहब से ताल्लुक रखता हूं और मैं नीनवा का रहने वाला हूं। नीनवा एक सिटी है, इराक में आती है। जब नीनवा का नाम सुना और इराक, और उसने कहा कि मैं ईसाई हूं क्रिश्चियन हूं, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अच्छा अच्छा वही नीनवा सिटी तेरी सिटी है जहां मेरे भाई यूनुस रहते थे। तो अब जब यूनुस अलैहिस्सलाम का नाम सुना तो अद्दास एकदम और खुशी में आ गया और हुजूर को पूछ रहा है कि यूनुस को आप कैसे पहचानते हो। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि यूनुस नीनवा वाले वो तो मेरे भाई थे और मेरे जैसे मैं अल्लाह का नबी ऐसे वो भी अल्लाह के नबी थे, मुराद है मछली वाले नबी हजरत यूनुस अला नबीना वालेही सलात वसलाम। चूंकि हजरत यूनुस अलैहि सलाम का वतन नीनवा था, इराक का शहर, और वो गुलाम नीनवा का रहने वाला था इसीलिए वो हजरत यूनुस अलैहि सलाम को पहचानता था और हजरत यूनुस अलैहि सलाम को जानता था और क्रिश्चियन मजहब पर था इसीलिए बिस्मिल्लाह भी वो जानता था, अल्लाह का नाम भी वो जानता था। और उस जमाने के अंदर हजरत ईसा अलैहिस्सलाम से लेकर हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तक का जो जमाना है 600 साल का जमाना, उस जमाने में क्रिश्चियन मजहब वो सही मजहब था, हक मजहब था, चूंकि वो अल्लाह के नबी हजरत ईसा अलैहिस्सलाम लाए थे और इंजील आसमानी किताब थी इसीलिए वो सही और हक मजहब था उस जमाने के एतबार से। तो ये अद्दास तो बहुत खुश हो गया। इधर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बिस्मिल्लाहिर रहमानिर रहीम पढ़ करके वो अंगूर खा रहे हैं और जो है अद्दास के साथ बातचीत भी हो रही है और हजरत यूनुस की बात हो रही है, अल्लाह के नाम की बात हो रही है। जब यूनुस ने ये जब अद्दास नौकर ने ये सुना कि ये मोहम्मद ये भी यूनुस अलैहिस्सलाम जैसे अल्लाह के नबी है और ये भी प्रॉफेट और पैगंबर है, तो वो तो इतना खुश हुआ, इतना खुश हुआ कि उसने फौरन खड़े होकर के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की पेशानी मुबारक के ऊपर बोसा दिया। यहाँ पेशानी के ऊपर उसने कीस दी हुजूर को और फिर हुजूर के हाथ मुबारक को चूम लिया, फिर नीचे झुक गया और हुजूर के पैर मुबारक को भी चूम लिया। इसलिए कि उसको तो ऐसी खुशी हुई, ऐसी खुशी हुई कि मैं एक नबी से मिल रहा हूं और आखिरी नबी से मिल रहा हूं। इतनी उसको खुशी हुई कि फौरन हुजूर को चूमने लगा, हुजूर को किस दे रहा है, हुजूर को लिपट गया और हुजूर से मोहब्बत कर रहा है, इतना वो तो खुश हो गया। क्योंकि वो हिस्ट्री भी जानता था कि मजहब की हिस्ट्री क्या चीज है वो जानता था, और नबियों को लोग सताते हैं वो भी उसको मालूम था, नबियों के ऊपर लोग जुल्म करते हैं वो भी उसको मालूम था, और नबी सताए जाते हैं, परेशान किए जाते हैं, वो सारी चीजें उसको मालूम थी और उसने पूरा सीन अपनी आंख से देख लिया। इसलिए उसको यकीन हो गया कि ये हकीकत के अंदर अल्लाह ताला के सच्चे नबी है। देखो, दावत देने की भी जरूरत नहीं पड़ी, हुजूर ने उस अद्दास को ईमान की दावत भी नहीं दी। हुजूर ने अल्लाह के मुबारक नाम से बिस्मिल्लाह पढ़ के खाया, अल्लाह के मुबारक नाम से अंगूर खाना ये अद्दास के ईमान लाने का जरिया बन गया। कैसी चीज है, यानी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की छोटी छोटी सुन्नत में अल्लाह ताला ने ऐसी ताकत रखी है कि अगर उसको मुसलमान अपना लेवे तो सुन्नत की ताकत के जरिए से भी लोग ईमान में दाखिल हो जाएंगे। दावत से भी लोग ईमान में दाखिल होते हैं, लेकिन जब हम प्रैक्टिकली सुन्नत पर आएंगे तो उससे भी लोग ईमान में दाखिल होंगे। इसीलिए मैं कहा करता हूं मुसलमान भाइयों को कि भाई हम मौलवी लोग मस्जिद मदरसे के लोग हैं, आप लोग बिजनेस में हो, मार्केट में हो, दुकान में हो, तो वहां नबी की सुन्नत जिंदा करो, वहां इस्लाम के लॉ को जिंदा करो। तुम इस्लामी तरीके से बिजनेस करोगे, नबी की सुन्नत के मुताबिक डील करोगे, तो लोग तुम्हारी प्रैक्टिकली लाइफ को देख करके इस्लाम को कबूल करने वाले बन जाएंगे। ये चांस तुम्हारे पास है और बहुत अच्छा चांस है। आपको शायद पहले भी मैंने बतलाया था, चाइना के अंदर एक ताबेई की कब्र मुबारक है, अबू वक्कास ताबेई। ताबेई मीनिंग जिन्होंने सहाबा को देखा। आज से 1400 साल पहले बिफोर 1400 ईयर वो ताबेई बसरा से चाइना गए बिजनेस करने के वास्ते, और चाइना जाकर के इस्लामी तरीके से उन्होंने बिजनेस किया तो उनके बिजनेस की बरकत से चाइना के अंदर ईमान फैल गया। ये जो नीचे की कंट्री है, इंडोनेशिया, मलेशिया, चाइना, उस इलाके के अंदर इस्लाम पहुंचा है मुस्लिम बिजनेसमैनों की बरकत से कि उन्होंने इस्लामिक तरीके से जो बिजनेस किया, कारोबार किया, तो उसकी बरकत से वहां पर इस्लाम पहुंचा है। तो आज बहुत जरूरत है कि हम धोखा नहीं देवे, सच्चाई, अमानतदारी और जो है सही तरीके से बिजनेस करें, तो इंशाल्लाह लोगों के दिलों के अंदर इस्लाम की कीमत, वैल्यू समझ में आएगी और लोग ईमान में दाखिल होंगे। देखिए, हुजूर ने सिर्फ बिस्मिल्लाह पढ़ी, उसी बिस्मिल्लाह की बरकत से वो अद्दास ईमान में आया और उसने हुजूर की पेशानी, हाथ पैर को पहले किस दी, बोसा दिया, اور اس کے بعد کھڑے ہو کر کے زور سے پڑھنے لگا، اشہد انکا رسول اللہ، میں گواہی دیتا ہوں کہ آپ اللہ کے سچے رسول ہو. زور سے اس نے اعلان کیا وہاں اس عام کے اندر، باڑی کے اندر، اور ایمان قبول کر لیا. اور عرب کے اندر یہ رسپیکٹ کا طریقہ تھا کہ کسی کا رسپیکٹ کرنا ہو تو وہ پیشانی کے اوپر بوسا دیتے ہیں. آج بھی عرب لوگ دیتے ہیں، یہ اپنے نان عرب لوگوں کے اندر یہ چیز ہے ہی نہیں. عربوں کے یہاں آج بھی یہ طریقہ ہے کہ کوئی بڑے بزرگ آ جاوے، کوئی بڑا آدمی آ جاوے، یا آپ کا بیٹا ہے حافظ قرآن بن گیا تو باپ محبت میں بیٹے کی پیشانی کو بوسا دے دے. اللہ کے نبی صلی اللہ علیہ وسلم تو اپنی بیٹی حضرت فاطمہ کو بھی بوسا دیتے تھے. کتنی پیاری محبت آپ صلی اللہ علیہ وسلم نے سکھلائی. آج کل تو یہ سب چیزیں ہمارے یہاں ختم ہیں، اللہ کرے اچھی طریقے سے ملاقات کرے، وہ بھی غنیمت ہے. تو یہ تو طریقہ ہے محبت کا، رسپیکٹ کا، ادب کا، کہ اچھی طریقے سے مصافحہ کرو، گلے لگو، پیشانی کو بوسا دو. آپ جا کے عرب ملکوں کے اندر دیکھو کہ وہ جب ملتے ہیں تو اتنے بوسے دیتے ہیں کہ تھک جاوے آدمی لوگوں کے بوسے لے لے کر کے، اتنے زیادہ. تو بہرحال عداس نے نبی کریم صلی اللہ علیہ وسلم کو بوسا دیا اور اپنے ایمان کا اعلان کیا. پھر وہ اپنے مالک کے پاس گیا تو عتبہ اور شیبہ دونوں دور سے سب دیکھ رہے تھے، حضور کے پاس تو نہیں آئے لیکن پورا سین دیکھ رہے تھے. تو جب یہ عداس وہاں پاس میں پہنچا تو کہنے لگے دونوں کے دونوں، عتبہ اور شیبہ، عداس تو ابھی وہاں کیا کر رہا تھا؟ تو کہا میرے باس وہ تو اللہ کے نبی ہے، نبی پروفیٹ ہے، وہ تو اللہ کے اور سچے نبی ہے، اور میں ایمان لایا ہوں ان کے اوپر. تو دونوں کے دونوں باس یہ کہنے لگے عباس تو اس کی بات میں مت آنا، اس نے تو مکہ کے اندر سب کو لڑائیاں اور جھگڑے کروا رکھے ہیں. تو جس مذہب کو فالو کرتا ہے، کرسچن مذہب، وہ بہت اچھا ہے، ان کے مذہب کو مت ماننا، ان کے ہاتھ پر ایمان مت لانا. یہ عتبہ اور شیبہ دونوں باس عداس نوکر کو کہہ رہے ہیں، لیکن وہ عداس نوکر تو اللہ کی طرف سے اس کے مقدر میں ایمان تھا، ہدایت تھی، پہچان چکا تھا، اسی لیے دونوں باس اس کو کہہ رہے ہیں لیکن وہ ماننے کے لیے بالکل تیار نہیں. کہنا میں تو ایمان لایا، ان کو اللہ کا نبی مانتا ہوں. جہاں عداس نے نبی کریم صلی اللہ علیہ وسلم کو گریپس کھلائی تھی، اس جگہ کے اوپر اس وقت مسجد بنی ہوئی ہے حضرت عداس کے مبارک نام سے، اور اس کا نام ہی ہے مسجد عداس. جس کو زیارت کرنی ہو طائف جاوے اور طائف جا کر کے وہ مسجد کی زیارت کر لے. وہ باڑی تو تھی عتبہ اور شیبہ کی، لیکن ایمان مقدر میں تھا عداس کے، تو عداس ایمان لائے اور جس جگہ انہوں نے حضور کو انگور کھلائی تو اس جگہ پر ان کی یادگار کے اندر ماشاءاللہ مسجد بن گئی، مسجد عداس کے نام سے. اور یہ عداس اپنے دونوں باس کے وفادار غلام بن کے رہے، چونکہ غلام تھے بیچارے، کیسے چھٹکارا پاتے. روایتوں میں آتا ہے کہ جب بدر کی جنگ کا موقع آیا اور یہ عتبہ اور شیبہ دونوں ابو جہل کے ساتھ بدر کی لڑائی کے لیے نکلنے لگے تو یہ عداس رونے لگے، بہت روئے، اور رو رو کر کہنے لگے اپنے دونوں باس کو کہ تم مت جاؤ، ابو جہل کی بات میں آ کے لڑائی کرنے مت جاؤ، اس لیے کہ سامنے اللہ کے نبی ہے، تم مت جاؤ، نبی کے ساتھ مقابلہ کرنا اپنے آپ کو برباد کرنا، مت جاؤ. لیکن یہ دونوں ابو جہل کی بات میں آ کر کے جانے کے لیے تیار ہوئے. عداس بہت رویا تو آس ابن شیبہ، یعنی شیبہ کا بیٹا، جوان لڑکا وہاں سے گزرا تو اس نے عداس کو دیکھا کہ رو رہا ہے، تو پوچھا کہ اے ہمارے نوکر غلام تو کیوں روتا ہے؟ تو کہا میرا رونا اس بات کے اوپر ہے کہ میرے دونوں باس عتبہ اور شیبہ ابو جہل کی بات مان کر کے بدر میں لڑائی کرنے کے لیے جا رہے ہیں، اور لڑنے جا رہے ہیں اللہ کے نبی کے ساتھ، اور اللہ کے نبی کے ساتھ لڑائی یعنی اللہ کے عذاب کو دعوت دینے والی چیز ہے. اسی لیے میں چاہتا ہوں کہ یہ نہیں جاوے, لیکن وہ تو ابو جہل کی بات میں آ کر کے ضد میں چلے ہی گئے, اور اللہ کے یہاں جو مقدر میں تھا وہ ان کے حق کے اندر ہوا. تو بہرحال طائف جا کر کے حضرت نبی کریم صلی اللہ علیہ وسلم نے طائف والوں کو ایمان کی دعوت دی, اور وہیں پر عداس ایمان لائے, صحابی بنے, اسلام کے اندر داخل ہوئے. اس وقت طائف میں کوئی آدمی ایمان نہیں لایا, صرف عداس. حالانکہ عداس پراپر طائف کے نہیں تھے, وہ تو عراق نینوا سے آئے تھے, وہاں غلامی میں تھے, کام کرتے تھے وہاں پر. البتہ طائف کے قریب کے اندر تھوڑا آگے جاتے ہیں تو پہاڑی علاقے میں ماں حلیمہ سعدیہ رضی اللہ تعالی عنہا کی فیملی رہتی ہے, قبیلے بنو سعد, یہ طائف کے قریب کے اندر رہتا ہے, جہاں نبی کریم صلی اللہ علیہ وسلم نے اپنی بچپن کی زندگی گزاری تھی. ماں حلیمہ سعدیہ کے یہاں جب آپ صلی اللہ علیہ وسلم دودھ پینے کے لیے گئے تھے تو یہ جگہ طائف سے بالکل قریب ہے, جہاں حضور کا بچپن گزرا تھا. اور طائف کے اندر نبی کریم صلی اللہ علیہ وسلم کے کزن حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما کی بھی قبر مبارک ہے. بڑی عالیشان مسجد ہے, اس کا نام ہی ہے مسجد عبداللہ ابن عباس, اور اس کے صحن کے اندر حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما جو نبی کریم صلی اللہ علیہ وسلم کے کزن تھے, ان کی قبر مبارک بھی وہاں پر موجود ہے. تو یہاں اس واقعے میں ہمارے لیے یہ بہت بڑا سبق ہے کہ عتبہ اور شیبہ جیسے کٹر کافر دشمن فیملی ریلیشن کی وجہ سے نبی کریم صلی اللہ علیہ وسلم کو فریش گریپس اور انگور کھلانے کے لیے تیار ہو گئے. اللہ ہم سب ایمان والوں کو اپنے رشتہ داروں کے ساتھ, اپنے ایمان والے بھائیوں کے ساتھ ایسے پاکیزہ جذبات کو اپنانے کی توفیق عطا فرمائیں, اور حضور کی بسم اللہ کی برکت کہ ایک عداس غلام ایمان لے آیا. آگے والا واقعہ انشاءاللہ آئندہ عرض کریں گے. اللہ تعالی ہم سب کو نبی کریم صلی اللہ علیہ وسلم کی سچی محبت عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. سبحان ربک رب العزة عما يصفون, وسلام على المرسلين, والحمد لله رب العالمين.